mortgage difficulties, down payment issues, self-employed, private funds, second mortgage के लिए contact करें most trustworthy Jasmine Parmar से. Number to call 6479235659, 6479235659. License number 10530.
جی صاحب، پروگرام میں ایک بار پھر سے خوش آمدید کہنا چاہتی ہوں. ایک امپورٹنٹ نیوز آپ کے ساتھ شیئر کرنا چاہتی ہوں. وائٹ ہاؤس کے گرد مظاہرین نے ہفتے کے روز ایک علامتی سرخ لکیر بنا کر غزہ میں 8 ماہ سے جاری اسرائیل حماس جنگ کے خاتمے کا مطالبہ کیا. وائٹ ہاؤس کے گرد انہوں نے ریڈ لائن لگائی، یہ علامتی سرخ لائن، اور زور دیا کہ اسرائیل پر رفع میں اپنی کاروائیوں سے باز رہنے کے لیے دباؤ ڈالیں. حماس نے دعویٰ کیا کہ ہفتے کے روز غزہ میں جاری اسرائیلی حملوں میں ہلاک ہونے والوں کی تعداد 200 سے زیادہ ہو گئی ہے. بہرحال یہ 9واں مہینہ چل رہا ہے، آپ کو یاد ہے اکتوبر 7 سے سٹارٹڈ، اس کے بعد اینٹ سے اینٹ بجا دی غزہ کی، اور اس کے بعد رفع کی باری ہے. اور بہرحال وہ کہتے ہیں کہ مظاہرین نے وائٹ ہاؤس کے سامنے ڈی سی سے فلسطین تک ہم سرخ لکیر ہے کہ نعرے لگائے. انہوں نے ایک لمبا بینر اٹھا رکھا تھا جس پر اسرائیلی فورسز کے ہاتھوں مارے جانے والے فلسطینیوں کے نام لکھے ہوئے تھے. آئی وش کہ ہم آپ کو یہ اس کی فوٹیج بھی دکھا سکیں، اور ظاہر ہے دنیا کی آنکھوں پہ پٹی باندھی بھی دکھائی تھی. آپ اس کے پولز کو پڑھیے گا، یہ میں اس کو کور کر رہی ہوں، مگر اس وقت پوری دنیا میں جس میں نو ناٹ مسلمز یورپینز بھی ہیں، امریکنز بھی ہیں، ہر ملک کے یعنی وائٹ پیپل اور وہ لوگ شامل ہیں. بلکہ ایک جگہ پہ تو میں نے دیکھا کہ ایک نیٹو تھی تو وہ اپنا کر رہی تھی اور وہ غزہ کے حق میں نعرے لگا رہی تھی، جس پہ جو لوگ اپوزٹ تھے یعنی اسرائیل کے، بہت سے لوگ غزہ کے ساتھ کھڑے ہیں اسرائیلی، مگر کچھ لوگ اس کو اٹ واز ویری اوفینسو جو اس کو کہہ رہے تھے کہ تم نیٹوز یہاں سے نکل جاؤ، اور تم اٹ واز ویری اوفینسو جو اس کو کہا جا رہا تھا. تو بہرحال نیٹوز بھی ہیں. صدر بائیڈن رفع میں فوجی آپریشن کو سرخ لکیر قرار دے دیتے تھے. اسرائیلی وزیر اعظم بنجمن نتنیاہو پہ یہ زور دے چکے ہیں کہ رفع میں بڑی کاروائی سے باز رہیں، مگر اٹس اے ڈیول پالیسی. اگین وہ ایک طرف انکار کرتے ہیں، دوسری طرف ان کو اسلحہ بھی فراہم کر رہے ہیں، جس کا مقصد ہے آئل کیپ آن سیئنگ نو، بیکاز بہت سارے افریقنز جو ہیں، خاص طور پہ یہ ڈیٹرائٹ مشیگن کی سائٹ پہ اگر آپ آ جائیں، دے ول ناٹ ووٹ فار جناب بائیڈن. نو دے آر ناٹ ریڈی ٹو ووٹ فار بائیڈن، بیکاز وہ یہ کہتے ہیں کہ انہوں نے جو کہا وہ پورا نہیں کیا، اور سب سے زیادہ غلط بیانی کی گئی ہے. اور وائٹ ہاؤس کے ترجمان سے پوچھا گیا کہ حملے میں صدر کی سرخ لکیر کے خلاف ورزی ہوئی ہے، تو وائٹ ہاؤس کے قومی سلامتی کے ترجمان نے کہا کہ انتظامیہ نے یہ نہیں سمجھتی. غور کرنے کی بات ہے کہ وائٹ ہاؤس نے یہ کہا کہ اسلامیہ یہ نہیں سمجھتی کہ رفع میں اسرائیل کی کاروائی ایک بڑی زمینی کاروائی کے زمرے میں آتی ہے. بائی دا وے، اسرائیل کے اوپر جو کرمنل چارج ایک یہ ہے، وہ یہ کہ بچوں کی اموات کو بہت سیریس کیا جاتا ہے، اور کس قدر ینگ بچوں کی ڈیتھ ہوئی ہے. بہرحال یہ تو تھی ایک صورتحال کہ وائٹ ہاؤس کے گرد انہوں نے ایک بہت بڑا لال کپڑا اس سے انہوں نے گھیرا ہوا تھا، اور اس پہ جو لوگوں کی شہادتیں ہوئی ہیں ان لوگوں کے نام اس پہ درج تھے. یہ جو مظاہرین ہیں ان کو بسوں کے ذریعے امریکہ کی کم از کم 13 ریاستوں سے واشنگٹن ڈی سی یہ لوگ آئے تھے، اور مظاہرین کی تعداد اس میں نہیں بتائی گئی. اور وائٹ ہاؤس یہ کمالیوں سے متعلق معاہدے اور جنگ بندی کی تجویز حماس کے باضابطہ جواب کا انتظار کر رہا ہے. یہ تو تھی ایک صورتحال. ہمارے ساتھ اس پروگرام میں شامل ہوا کرتے ہوتے ہیں جناب کرامت اللہ غوری صاحب. آج کے پروگرام میں منڈے کا دن ہے، میں نے آپ سے کہا تھا کہ اٹ ول بی اے ویری بزی ڈے، بیکاز ناؤ کرامت اللہ غوری صاحب سے ہم بات کرائیں گے، اور اس کے بعد پھر میں آپ کو لے کر کے چلوں گی. ہم تھوڑے چند ایک اسپانسرز کو کور کریں گے، اور پھر 5:30 بجے آج ایک نیا مہمان ہمارے اسٹوڈیو میں موجود ہوں گے، ان سے ہم آپ کی بات چیت کرائیں گے. آف کورس اگر میں اسپانسرز یہ ہیں جو اس قابل کرتے ہیں کہ یہ پروگرام میں آپ کی خدمت میں پیش کر سکوں، اسپانسر کا جب میں ذکر کروں گی تو آپ کے ساتھ ذکر کرنا چاہتی ہوں ویلج ٹیسٹ کا بھی. اگر لذیذ ذائقے دار کھانا، ویلج ٹیسٹ ٹوڈے از اوپن، دے آر اوپن اینڈ دے ڈونٹ ہیو ون، دے ہیو 2 لوکیشنز ناؤ. ون از 4141 ڈکسی روڈ، ڈکسی اینڈ برنہم تھورپ کا انٹرسیکشن، یا ڈکسی اینڈ ردرفورڈ کا رینفورتھ. یس، ڈکسی اینڈ رینفورتھ، रैनफोर्थ, डिक्सी एंड रैनफोर्थ, ये बिटवीन बर्निमथोर्प और रैनफोर्थ के दरमियान है विलेज टेस्ट, बहुत लजीज खाना। और इनकी जो सेकंड ब्रांच है दैट इज इन ओकविल 20 रॉकवुड मॉल, सेकंड ब्रांच इज इन ओकविल 2294 लेक शोर रोड वेस्ट। और विलेज टेस्ट नंबर आप नोट कर लीजिए, फैसल चट्टा साहब इसको रन करते हैं। अगर आपने वीकली एंड मंथली ऑफर्स लेनी है, अगर आप घर पे केटरिंग करवाना चाहते हैं, तो विलेज टेस्ट 9052323663 मिसेस आगा हलाल फूड फेस्ट का भी जिक्र करती हूँ। दिस इज 11th हलाल फूड फेस्ट। मेरी कोशिश होगी कि आमिर से हम इन्फॉर्मेशन भी ले लें, अभी हम डिटेल में बात करेंगे जब। तो बहुत से लोग इतवार के दिन ईद कर रहे हैं, तो इसका मकसद है कि ईद रात हो जाएगी, सैटरडे को अली हैदर की परफॉर्मेंस होगी, मेहंदी का बंदोबस्त होगा जहां और बहुत सारी चीजें होंगी। तो अपनी बच्चियों को, बेगम को मेहंदी के लिए लेकर के पहुंचे, छोटी छोटी खुशियां होती हैं और ईद की रात की। इसके बाद फ्राइडे को मॉर्निंग में, संडे मॉर्निंग में दो नमाजों का, ईद की दो नमाजों का, कौन इमाम होगा अभी आमिर शमसी को मैं एयर पे लूंगी और जनाब आफ्टर करामतुल्लाह गौरी साहब के बाद, तो हम फिर उसके बारे में जिक्र करेंगे कि इमामत कौन कराएगा, कौन सी दो नमाजें होंगी। तो पहली नमाज और दूसरी नमाज, उसके बाद वहीं पे खाने पीने का बंदोबस्त होगा। तो आप आते जाते भी बेशक रहे, इट्स ऑल अप टू यू, बट आई गारंटी यू विल एंजॉय इट। संडे को परफॉर्मेंस जो है वो अमानत अली को करना है, तो आपसे रिक्वेस्ट है कि आपको आना होगा। और जाना कहां होगा? सेलिब्रेशन स्क्वायर इन मिसेस सागा। आज आप वोट डालने जरूर निकले, मैं भी करामतुल्लाह गौरी साहब से पता करती हूँ आप वोट डाल के, बिकॉज आई नो ही लिव्स इन मिसिसागा। जनाब करामतुल्लाह गौरी साहब किसी भी तारुफ के मोहताज नहीं है, बहुत खूबसूरत लिखते हैं आपने, अपनी नसर की किताबें भी, बहुत सारी किताबें भी लिखी, उसके बाद पोइट्री आप, और मैं कभी कभी सोचा करती होती हूँ कि शायर भी कमाल की चीज है, अल्फाज को ऐसे जोड़ते हैं कि प्रैक्टिकली दरिया को कूजे में बंद करना, मुझे तो लगता है ये तो समुन्दर को कूजे में बंद कर देते हैं। तो जनाब करामतुल्लाह गौरी साहब, अभी बल्कि थोड़ी देर प्रोग्राम शुरू होने से पहले जनाब जिगर मुरादाबादी का एक शेर आप पढ़ रहे थे कि उनका जो फर्ज है वो अहले सियासत जाने, उनका जो फर्ज है वो अहले सियासत जाने, मेरा पैगाम मोहब्बत है जहां तक पहुंचे। तो मैं जिगर साहब को कहना चाहती हूं कि उनका जो फर्ज है वो अहले सियासत जाने, इसका मतलब है उनका यानी एस्टेब्लिशमेंट उन हो गई और अहले सियासत क्योंकि वो अपने कंधों पे उनको लेके चलते हैं या उनके कंधों के ऊपर चढ़ते हैं, तो ये उनका काम है। तो हमारा तो काम मोहब्बत की तरवीज है। जनाब करामतुल्लाह गौरी साहब, सर अस्सलाम वालेकुम, कैसे हैं?
वालेकुम अस्सलाम आरिफा। जिगर साहब के शेर की जो तुमने आज तशरीह की है वो पाकिस्तान के हालात के पस मंजर में इंतहाई मौजू है।
देखिए जी, उनका जो फर्ज है वो अहले सियासत, उनका
जिगर साहब की मुराद तो थी अहले सियासत से,
नहीं
कि उनका जो फर्ज है वो अहले सियासत जाने, लेकिन तुम बिल्कुल दुरुस्त कह रही हो कि पाकिस्तान के जो मारूजी हालात हैं, पाकिस्तान की जो तारीख आज से नहीं 70 बरस से चली आ रही है वो यही है कि वो उनका जब नाम लिया जाता है तो इशारा वो जीएचक्यू की तरफ,
उनका जो फर्ज है वो, मतलब वो जो चाहते हैं फिर अहले सियासत जो करवाते हैं, सियासतदान हो गए तो, मगर आम आदमी तो सिर्फ मोहब्बत चाहता है और अपनी जिंदगी की आसानी चाहता है।
अब देखो ना कि सितम क्या हुआ,
जी
कल हमारी क्रिकेट टीम जीता हुआ मैच हार गई और हारी भी इस तरह से कि पूरी कौम को शर्मिंदा कर दिया। और मैं ये कहता हूं कि उनकी तरबियत गलत जगह पे हुई। मैं अभी तुम्हें बाद में कथा सुनाऊंगा कि तरबियत जब क्रिकेट टीम की काकुल मिलिट्री एकेडमी में होने लगे तो बीबी, अब ये हर्फ आखिर मैं समझता हूं इसको, पाकिस्तान में पाकिस्तान को फौजिस्तान में तब्दील करने के अमल का। क्रिकेट टीम की तरबियत काकुल मिलिट्री एकेडमी में हो रही है, क्या उनको सिखाया जा रहा है? क्रिकेट एक खेल है, उसको खेल की तरह से खेलना चाहिए। اب یہ بدقسمتی ہے کہ ہمارے کلچر پر، ہماری پورے تمدن پر فوج کا اثر اور غلبہ اس طرح سے بڑھ چکا ہے کہ اب زندگی کا کوئی شعبہ اس سے خالی نہیں بچا ہے.
اور چونکہ آپ کا دیکھیے، میں بہت سے لوگ جب میں نے اس ویکینڈ کے اوپر سیٹرڈے آئی واز کوائٹ بزی، سنڈے آئی ہیڈ لٹل ٹائم، تو میں جب لوگوں کے ریمارکس پڑھتی ہوں نا تو لوگوں کا خیال ہے کہ میں ہر پاکستانی کو یہ کہنا چاہتی ہوں کہ ڈو ناٹ لیو ان اے اسٹون ایج، ہیو یور سے، اپنی رائے احترام کے ساتھ، ناٹ کے اور میں آنےسٹ ٹو گاڈ آئی مین اٹ فرام باٹم آف مائی ہارٹ آئی اٹموسٹ ریسپیکٹ فار جناب کرامت اللہ غالی صاحب. مگر سر میں آپ کو فوج کو مرد الزام تو آپ ٹھہراتے ہیں، مگر آپ جب ٹیم کی بات کرتے ہیں تو آپ کو پتا ہے کہ اس وقت کی جو نیوز ہے کہ ہماری ٹیم تین حصوں میں بٹی ہوئی ہے. جو آپ کا کری ٹیم کا ہم وی آر ناٹ دا ٹیم پلیئرز، اس میں بحیثیت قوم وی شوڈ ٹیک دا ریسپانسبلٹی. یہ نہیں کہ جہاں پاکستان کی بات ہوئی تو ہم نے پاکستان کو بچانے کے لیے انڈیا کے اوپر الزام لگا دینا، دیکھا نا انڈیا نے یہ کر دیا. بھائی انڈیا نے کیا تو انڈیا کرتا ہے، کر سکتا ہے، ہمارا بھی تو فرض بنتا ہے نا. آئی ہیو ٹو آپ جب آپ بنے تھے جب آپ نے سی ایس ایس کا امتحان پاس کیا، امتیازی نمبروں سے پاس کیا، تو آپ نے محنت کی تھی نا. تو قوم کا بھی تو کام ہے نا محنت کرنا. آج آپ دیکھیں پاکستان کے ورلڈ کپ اسکواڈ میں اختلافات کی خبر آ گئی ہے، بابر اعظم اور شاہین افریدی. شاہین افریدی از اے ویری گڈ پلیئر، از اے ینگ بوائے، آپ کا نوجوان اپنا سگا بیٹا، ماں کی کوک سے جمع ہوا بیٹا ہو وہ کھڑا ہو جاتا. شاہین افریدی از اے ینگ مین، 23-24 سال اس کی عمر ہے. بابر اعظم وہ اور شاہین افریدی کی اپنا جھگڑا چل رہا ہے، اور جو کپتان کوچ اور سلیکٹر وہاب ریاض وہ بھی ایک پیج پہ نہیں ہے. تو سر ہم پہلے تو ہم اپنے آپ کو مرد الزام ٹھہرائے نا. آپ ہم اس میں فوج کو اگر لے آئے تو اس میں تو فوج بیچاری نے کچھ بھی نہیں کرنا تھا
بھائی. خرابی تو پوری قوم میں،
قوم میں. تھینک یو ویری مچ، دس از واٹ آئی وانٹیڈ ٹو سے.
پوری قوم کا مزاج وہ میں بات،
ہم اپنا غصہ نکالنے کے لیے فوجیوں کو کہہ دیتے ہیں، مگر یہ تو پھر قوم کی غلطی ہے.
قوم کا مزاج جاگیردارانہ ہو چکا ہے، کوئی کسی کی مخالفت کو برداشت نہیں کرتا. وہ جو میں بار بار کہتا رہتا ہوں، مخالفت کو دشمنی سمجھی جاتی ہے. دیکھو
سر یہ مخالفت نہیں ہوتی، اگر ماں باپ اپنے بچوں کو یا بھائی بہن اگر کہیں صحیح ہونے کے لیے طریقے سے اگر کہتے ہیں تو وہ مخالف تو نہیں ہوتے نا. وی امپروو ایچ ادر ود دی
نظریات میں، نظریات میں فرق ہو سکتا ہے،
کوئی بات نہیں. بھی ہے
نظریات کے فرق کو ہی جمہوریت کہا جاتا ہے. دیکھو نا جمہوری معاشرے کا حسن کیا ہے. جمہوری معاشرے میں رواداری کا سکہ چلتا ہے، ایک دوسرے کے رائے کو اہمیت دی جاتی ہے، اس کو احترام کی نظر سے دیکھا جاتا ہے. جاگیردارانہ سوچ وہ ہوتی ہے
جو میں نے کہہ دیا وہ
جو صرف اپنی بات کو مقدم سمجھے، اپنی رائے کو مقدم سمجھے، اور پھر نہ صرف اس کو مقدم سمجھے بلکہ اس کو دوسروں پر تھوپنے کی کوشش. یہی سے خرابی وہیں سے پیدا ہوتی ہے. تم ابھی الیکشن کی بات کر رہی تھی، میں ابھی وہ ڈال کے آ رہا ہوں.
تھینک یو ویری مچ.
میں نے دیکھا حسب معمول انتہائی سکون کے ساتھ، انتہائی تنظیم کے ساتھ پورا عمل ہو رہا تھا. نہ کہیں ہنگامہ تھا، نہ کہیں چیخ و پکار تھی، ہر طرح کا سکون تھا. اور پھر جو سب سے قابل غور بات ہے، میں نے کل رات کو ہی اس موضوع پر ایک اخبار کے لیے کالم لکھا ہے کہ یہاں پر انتخاب، یہ جو ہمارے صوبائی انتخابات ہوتے ہیں اور بلدیاتی انتخابات ہوتے ہیں، ان میں مشین کے ذریعے سے کاؤنٹنگ ہوتی ہے. اس نے میرا بیلٹ پیپر لیا اور اس کو مشین میں ڈالا اور عمل ختم ہو گیا. یہی طریقہ ہندوستان میں آج سے نہیں برسوں سے رائج ہے. دیکھو دشمن کی بھی اچھی بات کی تعریف کرنی چاہیے.
Exactly.
میں کہتا ہوں ہندوستان نے جس صبر و سکون کے ساتھ، جس تنظیم کے ساتھ 7 ہفتے پر محیط تھا پورا انتخابی عمل، ہندوستان پاکستان کے مقابلے میں 5 گنا بڑا ملک ہے، اس کی کہیں زیادہ آبادی ہے، 90 करोड़ से ज्यादा तो वोटर्स थे। 7 हफ्ते तक ये अमल जारी रहा, ना किसी पार्टी ने दूसरी पर इल्जाम लगाया।
क्रेडिट किस चीज को जाता है कि वहाँ जागीरदाराना निजाम नहीं है,
उन्होंने
वहाँ वडेरा शाही नहीं,
उन्होंने जागीरदाराना निजाम को पहले ही दिन खत्म कर दिया। हमने उस निजाम को गले से लगा के रखा हुआ है, बल्कि मैं जो कहता हूँ कि वो अब जागीरदाराना सोच के लिए जागीरदार घराने में पैदा होना जरूरी नहीं है। जागीरदाराना सोच अब हमारे बज़ाहिर पढ़े लिखे लोगों में भी पैदा हो चुकी है, न सिर्फ पैदा हो चुकी है बल्कि जड़ पकड़ती जा रही है। बजाय इसके कि पाकिस्तान में जमहूरियत की जड़ें मजबूत होती, जागीरदाराना निजाम की जड़ें मुस्तहकम हो रही हैं, और ये हर उस शख्स के लिए तकलीफ की बात है जो ठंडे दिल से अपने मसाइल पर गौर फिक्र कर सकता है, सोच सकता है। देखो ना कि कितनी कामयाबी से, और फिर हिंदुस्तान की वोटिंग में वो जो मैं कह रहा था कि मशीनों का काम होता है, पाकिस्तान में भी इमरान खान मशीनों को राइज करना चाहता था इंतखाबी अमल में, लेकिन उसकी मुखालफत की गई। मुखालफत यूं की गई कि मशीनों के जरिए से फिर अवाम के मैंडेट को चुराना मुश्किल हो जाता है।
सही। बड़ी कमाल की आपने बातचीत की जनाब करामतुल्लाह गौरी साहब ने, और मगर देखिए साहब वही बात है कि जब मैं ना मानूं वाला सिलसिला पाकिस्तान में तो चलता है कि जब नवाज शरीफ तब करवा रहे थे तो शायद बाकी लोग नहीं मान रहे थे इलेक्ट्रॉनिक वोटिंग मशीन ही, और जब इमरान खान चाह रहे थे इलेक्ट्रॉनिक
बात नहीं की,
दे वॉन्टेड उस जमाने में भी, और जब इमरान खान ने चाह तो भी इस चीज को ना माना गया।
पहला वजीर आजम था जिसने मुल्क में इंतखाबी अमल में मशीनों को लाने की बात की थी, और उसकी मुखालफत करने वाले वही मौरूसी सियासतदान थे जो बरसर इख्तदार आते हैं या तो किसी के कंधों पे चढ़ के या धांधली के जरिए से।
देखिए बड़ी बड़ी अच्छे तरीके से, आज भी अगर मैं ये कहूँ कि देखिए मेरा अपना बच्चा, मुझे इमाम सिराज वहाज का जिक्र आपसे करना चाहती हूँ कि अमेरिका में होते हैं वेरी हम्बल और बेहतरीन शख्सियत, उनका अपना बच्चा गलत था तो उन्होंने पुलिस को इन्फॉर्म किया था, ठीक है। आज इमरान खान भी तो वही बात कह रहे हैं ना कि मैं जो ये लोग सियासतदान इनसे बात नहीं करूंगा, मैं उनसे बात करूंगा जो ताकत में है। तो जरदारी साहब ने भी उन्हीं लोगों से बात की थी, नवाज शरीफ साहब ने, शहबाज शरीफ ने भी उन्हीं से बात की थी, तो ये एक अलमिया है जरूर। एनीवे
और तुम जो वहाज साहब की मिसाल दे रही हो तो हमारे तो रसूल ने फरमाया था कि मेरी बेटी फातिमा भी अगर चोरी करेगी तो मैं उसके भी हाथ काटूंगा।
बिल्कुल सही,
ये रोशन मिसालें हमारे सामने हैं, लेकिन हम उन सब को फरामोश करके अपनी जहालत के अंधेरों में डूबे हुए हैं। उस पर मुझे याद आया कि अभी 3-4 दिन पहले स्पेन यूरोप का पहला मुल्क है जिसने साउथ जनूबी अफ्रीका के की जो मुकदमा है इसराइल के खिलाफ आलमी अदालत इंसाफ में, उसमें फरीक बनने का ऐलान किया है।
जी
आज तक किसी मुसलमान मुल्क को ये
तौफीक नहीं
हुई कि वो जनूबी अफ्रीका के साथ
खड़ा हो जाए,
मुकदमे में खड़ा हो जाए, फरीक बन जाए।
एग्जैक्ट।
तो उस पर मैंने एक शेर कहा था जब मैंने ये सुना कि स्पेन फरीक बन गया है, तो मुझे एक तो ये याद आया कि तारीख अपने आप को दोहरा रही है। यूरोप में मुसलमानों के कदम स्पेन के जरिए से, 700 बरस मुसलमानों ने स्पेन पर हुकूमत की है। और आज वही स्पेन मुसलमानों का, मजलूम मुसलमानों का साथ दे रहा है
और अफ्रीका के साथ खड़ा हो,
जबकि तारीख जजीरा नुमाए अरब में भी अपने आप को दोहरा रही है। मैंने अपनी आंखों से अबू धाबी में वो मंदिर देखा है जिसकी सरकारी सरपरस्ती में जिसका इफ्तिताह किया गया था और वहां पर हुक्मरा खानदान के लोगों ने अभी गुज़श्ता रमजान में रोजा इफ्तार किया था, तो तारीख वहां भी दोहरा रही है।
और वहां
तो मैंने एक शेर कहा था कि क्यों पासबां काबे के कलीसा से ना आए,
क्यों पासबां काबे के कलीसा से ना आए
जब अहले हरम बन गए मेमारे कलीसा।
क्या बात है, जब अहले हरम बन गए मेमारे काबे के जो मतवली हैं उन्होंने ही कलीसा बनाने शुरू कर दिए, तो फिर जाहिर है कलीसा वाले ही आएंगे। सर ये जो तीन या चार ममालिक हैं यूरोपियन जिन्होंने जब एक्सेप्ट किया था, जो बाइडेन भी बड़ी ड्यूअल डिप्लोमेटिक पॉलिसी खेल रहे हैं, तो आपको याद होगा उन्होंने कहा था वन साइडेड ये जो इसको तस्लीम किया जा रहा है इट विल नॉट वर्क, ठीक है। और जाहिर है ना सिर्फ ये कि उन तीन चार ममालिक ने तस्लीम किया बल्कि अब आपने जैसे कहा कि स्पेन उसके लिए खड़ा भी हो गया, और क्या फरमाएंगे आप? मैं आपसे एक सवाल करना चाहिए,
बाइडेन की बात कर रही हो तो आज अभी मैं बल्कि अभी देख रहा था अपने फोन पर, चेक करने की कोशिश कर रहा था कि वो सलामती काउंसिल का इजलास हो रहा है जिसमें अमरीका ने जंग बंदी की करारदाद पेश की है, लेकिन वो करारदाद जो पेश की है उसमें भी अमरीका की मुनाफिकाना पॉलिसी छलक रही है। अमेरिका के सेक्रेटरी ऑफ स्टेट ब्लिंकन साहब इस वक्त इसराइल में हैं, उससे पहले वो काहिरा में थे, और मैं अभी उनका बयान सुन रहा था। उन्होंने यरूशलम पहुंचने पर जो बयान दिया उन्होंने कहा कि अब जंगबंदी की राह में सिर्फ हमास हाइल है, उन्होंने तमाम तर मलबा
हमास पर डाल दिया।
इधर मैं अभी आने से पहले खबरें देख रहा था तो अमेरिका के जो अक्वामे मुत्तहिदा में सफीर हैं उनसे बात कर रहे थे, उन्होंने भी कहा कि ये इसराइल की करारदाद है, जबकि इसराइल की हुकूमत ने आज तक ये नहीं कहा, नेतन्याहू ने आज तक ये नहीं कहा कि हम जंगबंदी चाहते हैं, बल्कि वो तो ये
उन्होंने कहा हम कंटिन्यू करें,
वो ये कहता रहा है, कहता चला आया है कि हम वी विल फिनिश दी हमास इन गजा एंड देन वी विल थिंक ऑफ समथिंग एल्स।
सो बाय फिनिशिंग हमास मीन दे आर गोइंग टू फिनिश एवरीबडी इन देयर। मेरा सर आपसे एक सवाल है, अभी आपने कहा ना अमेरिका की करारदाद है और वो कहते हैं कि हमास से पूरी की, थोड़ा पीछे की तरफ लौटे, अक्वामे मुत्तहिदा में चाइना और रशिया ने जब दो बार ये करारदाद पेश की जंगबंदी की, वीटो करने वाला कौन सा मुल्क था? एक मुल्क ने वीटो किया,
अमेरिका ने 7 अक्टूबर।
आप मुझे ये बताइएगा कि सुनो, आज वो करारदाद पेश कर रहे थे तो अब वीटो क्यों किया था?
नहीं वो सारी मुनाफकत है बीबी। देखो सुनो, ये हमास का मुतालबा क्या है, हमास पर जो इल्जाम लगा रहे हैं हमास का मुतालबा क्या है, वो मुतालबा है जो हर इंसाफ पसंद दिल की आवाज है, वो कहते हैं कि जंगबंदी मुस्तकिल होनी चाहिए। उनका दूसरा मुतालबा यह है कि इसराइल की तमाम फौजें गजा से निकल जाए। अमरीका ने जो करारदाद इसराइल की करारदाद कह के सलामती काउंसिल में पेश की है वो बहुत दिलचस्प है, सुनो। वो तीन मराहिल में है
जी।
पहले 6 हफ्ते के लिए जंगबंदी है, जिसके बाद
ताकि उसमें हम अच्छी तरह लोड कर दें इसराइल को मजीद
असले। वो तो अमल मुस्तकिल जारी है
सही।
वो तो जारी है, नहीं दिलचस्प बात यह है कि 6 हफ्ते के बाद फिर मुज़ाकरात होंगे और ये तय किया जाएगा कि इस जंगबंदी को मजीद तूल दिया जाए या ना दिया जाए। दूसरे मरहले में अगर इत्तफाक हो गया कि जंगबंदी को तूल दिया जाए तो फिर वो एक तरह से मुस्तकिल हो जाएगी, اور تیسرے مرحلے میں غزہ کو جو کھنڈرات کا ملبہ بنا دیا ہے اسرائیل نے، میں تو روز صبح اٹھ کے سب سے پہلے ٹیلی ویژن کھولتا ہوں اور اپنی آنکھوں سے دیکھتا ہوں اور رونا شروع کر دیتا ہوں کہ کس حال کو پہنچا دیا ہے غزہ میں. تم بات کر رہی تھی بچوں کی ہلاکت کی، 37,000 ہلاک شدگان میں 15,000 سے زیادہ بچے ہیں.
سر یہ 37,000 کا جو نمبر ہے نا، ڈیتھ اس سے کئی گنا زیادہ ہے.
وہ
37,000 ریکارڈڈ نمبر ہے.
وہ ہزاروں لوگ جو ملبے کے نیچے دب کے ہلاک ہو گئے ان کا تو کوئی ذکر نہیں ہے.
اچھا مجھے بتائیے نا، وہ جو قبریں مشترکہ قبریں ملی ہیں، کیا کہتے ہیں
اجتماعی قبریں،
کہیں ان کا ذکر تھا؟
نہیں.
تو آپ 37,000 جب کہہ رہے ہیں تو دس از اے نمبر وٹ دے وانٹ ٹو اناؤنس.
یہ تو ریکارڈڈ نمبر ہے،
مطلب ٹرین کا دو ٹرینیں آپس میں ٹکرا گئیں اور بندہ صرف کوئی بھی نہیں، میرا چار زخمی ہوئے. ہاؤ اٹ از پاسبل سر؟ امریکہ نے طول دیا یوکرین اور رشیا کے درمیان جنگ کو بھی، کیا وجہ ہے کہ اس جنگ کو توالت دی؟ حالانکہ اٹ واز اے سمپل آنسر کہ اگر یہ اس کو کہہ دیتے بھائی ٹھیک ہے جی، دنیا میں امن رہے، گلوبل وارمنگ نہ ہو، آپ نیٹو میں نہ شامل ہو. انہوں نے کہا جی ہم نیٹو میں بھی شامل کریں گے. ہم نے
یوکرین کی جنگ آج بند ہو سکتی ہے اگر یوکرین کی حکومت یہ اعلان کر دے
سمپل ایک ورڈ،
ہم نیٹو میں شریک نہیں ہونا چاہتے.
اور آپ کو پتا ہے جو اسرائیل کا وہ جنرل جس نے ریزائن کیا تھا، اس کا آرٹیکل یہ والا آیا تھا تو اس نے کہا تھا دس از جسٹ سو سمپل کہ اگر یوکرین شامل نہ ہو. سیم آپ یہاں کی بات کر لیتے ہیں، دو بار رشیا چائنا نے قرارداد پیش کی، دونوں بار ویٹو کیا، امریکہ نے ویٹو کیا. کیا وجہ ہے کہ وہ اسلحے کی بیچ چاہتے ہیں یا کیا، کس چیز کا ٹیمپریچر چیک کر رہے ہیں؟
بی بی اس کے لیے تو تمہیں تاریخ میں واپس جانا پڑے گا.
پھر چلے ایک ورق پلٹتے ہیں.
اسرائیل کو قیام میں کیوں لایا گیا؟ اس لیے کہ نو آبادیاتی دور کلونیل ایج ختم ہو رہی تھی، لیکن مغرب ترقی پذیر ممالک پر اپنا تسلط ختم نہیں کرنا چاہتا.
صحیح.
مشرق وسطی میں اسرائیل کے قیام کی سب سے بڑی ضرورت کیوں تھی؟ کہ اس وقت تیل کی دنیا کو بہت ضرورت تھی، اور مغرب کی معیشتوں کو اپنی ترقی کی رفتار برقرار رکھنے کے لیے تیل پر جو ان کا انحصار تھا وہ آج کے مقابلے میں اس وقت کہیں زیادہ تھا. اب تو
الیکٹرانک کی طرف نکل گئے، سولر کی طرف نکل گئے،
ذرائع بھی نکل آئے ہیں نا، لیکن اس وقت تو تیل سب سے بڑا تھا اور تیل تھا سارا مشرق وسطی میں. تو وہاں پر ایک مغرب کو ضرورت تھی کہ ان کی ایک نو آبادیاتی ریاست رہے. یہ فرق جو ہم کو سمجھنا چاہیے وہ یہودیوں اور صہیونیوں کے درمیان جو خط فاصل ہے اس کو سمجھنا چاہیے. صہیونیت زائنزم ایک تمام تر سیاسی تحریک ہے جس نے مذہب کو بنیاد بنا کر ریاست کے حصول کے لیے کام کیا. کہا جاتا ہے، بلکہ یہ تو پاکستان جب سے بنا ہے یہ کہاوت بہت عام ہے کہ دنیا میں صرف دو ہی نظریاتی ریاستیں ہیں، ایک پاکستان دوسری اسرائیل. اور پھر موازنہ کیا جاتا ہے کہ ایک کا حشر کیا ہوا، دوسری ترقی کی کس منزل پر پہنچی ہوئی ہے. تو اسرائیل کو تو مشرق وسطی میں عربوں کے جگر میں ایک مغربی خنجر گھونپنے کے لیے وجود میں لایا گیا تھا، اور وجود میں لانے والی اس وقت کی سب سے بڑی طاقت تھی وہ برطانیہ عظمیٰ تھا. اس وقت
پورا معاملہ برطانیہ سے اٹھا.
تمہیں یاد ہے نا وہ بیلفور ڈیکلوریشن،
بیلفورڈ نے پیش کیا تھا،
اساس بنا اسرائیل کے قیام کا. وہ 1917 میں پہلی جنگ عظیم کے دوران وہ اعلان کیا گیا تھا جب برطانیہ عظمیٰ دنیا کی سب سے بڑی عسکری طاقت تھی، اور میں اکثر میں نے شاید پہلے بھی ذکر کیا تھا کہ ایک کتاب ہے، ایک کتابچہ ہے بلکہ وہ کوویننٹ آف دی ایلڈرز آف زائن، وہ پڑھنے والا ہے.
ناؤ اٹ از ناٹ اویلیبل.
وہ تو اب
نہیں سر، اب نہیں، اس کو نکال دیا گیا.
جیسے مولانا مودودی کی وہ جو کتاب ایک پاکستان میں کسی کتب خانے میں نہیں ملا کرتی تھی، وہ جو انہوں نے خلافت اور ملوکیت کے موضوع پر لکھی تھی، وہ بھی جس طرح غائب ہو گئی تھی اسی طرح سے اب
اٹس ناٹ اویلیبل اینی ویئر.
اب کوویننٹ آف دی ایلڈرز آف زائن نہیں کہیں دستیاب ہے، بلکہ سہونی یہ الزام لگاتے ہیں کہ یہ ہم نے نہیں لکھا بلکہ ہمیں بدنام کرنے کے لیے جو امپیریل روس تھا، جو زاروں کے زمانے کا روس تھا، اس کی خفیہ ایجنسی نے یہودیوں کو بدنام کرنے کے لیے، سہونیوں کو بدنام کرنے کے لیے
لکھا تھا،
کتابچہ لکھا تھا. یہ ان کا کہنا ہے. اچھا، اس کتابچے میں اگر کوئی کسی کو دستیاب ہو، میں تلاش کر رہا ہوں، میرے پاس تھا وہ کتابچہ. اس میں دو باتیں ہیں جمال صاحب.
اچھا معذرت، یہ بھی نہیں اویلیبل، اور فری میسنز کا دیٹ از آلسو ناٹ اویلیبل.
می بی مغرب کے تعصب کا، مغرب کی تنگ نظری کا تو یہ عالم ہے کہ شیکسپیئر کا ایک مشہور ڈرامہ ہے مرچنٹ آف وینس، جو جس میں اس نے یہودیوں کی مذمت کی ہے. اب مغرب میں کسی ملک میں مرچنٹ آف وینس کو اسٹیج
ناپید کر دیا گیا،
اسٹیج نہیں کیا جاتا، اس کا اب ذکر بھی کوئی نہیں کرتا. شیکسپیئر کے اور تمام ڈرامے اسٹیج ہوتے ہیں، ان کا ذکر ہوتا ہے، لیکن مرچنٹ آف وینس کا کہیں ذکر نہیں ہوتا. تو یہودیوں کے مغرب پر غلبے کا یہ عالم ہے. مجھے اس پہ یاد آتا ہے کہ 1960 کے جب امریکہ کے صدارتی انتخاب ہو رہے تھے، تو یاد دلاتا چلوں اپنے سامعین اور ناظرین کو کہ کیوبا میں فیدل کاسترو نے جنوری 1959 میں انقلاب برپا کر دیا تھا. تو 1960 کا جب امریکہ کا صدارتی الیکشن ہو رہا تھا، تو اس وقت کسی نے فیدل کاسترو سے سوال کیا کہ اس صدارتی انتخاب میں امریکہ کے ایک طرف جان ایف کینیڈی تھے جو ڈیموکریٹک پارٹی کے امیدوار تھے، اور دوسری طرف تھے ریچرڈ نکسن جو ریپبلکن پارٹی کے امیدوار تھے. تو فیدل کاسترو سے پوچھا کسی نے کہ ان امیدواروں میں آپ کس کو امریکہ کی صدارتی مقابلے میں کامیاب ہوتا دیکھتے ہیں؟ تو فیدل کاسترو نے جو جواب دیا تھا وہ تاریخی ہے. کاسترو نے کہا تھا کہ امریکہ کی یہ دونوں سیاسی جماعتیں اصل میں اسرائیل کی مٹھی میں ہیں، اسرائیل کی پیداوار ہیں، اس لیے کہ دونوں کی ہمت نہیں ہوتی کہ وہ اسرائیل کی مخالفت کر سکیں. اور یہ جو فیدل کاسترو نے کہا تھا وہ آج بھی اتنا ہی سچ ہے جتنا 1960 میں تھا. اور اس پر مجھے یاد آتا ہے تاریخ کے اوراق سے ایک اور واقعہ کہ 1982 میں جب شیرن نے، جو اس وقت اسرائیل کے وزیر اعظم تھے،
ایریل شیرون
جب لبنان پہ حملہ کیا تھا، تو کسی نے کہا کہ اگر امریکہ نے اس کی مخالفت کی تو کیا ہوگا، اور شیرون نے جو جواب دیا تھا وہ بھی تاریخی ہے. اس نے کہا امریکہ کی فکر مت کرو، امریکہ ہماری جیب میں ہے. تو وہ جو میں کہتا ہوں نا کہ تاریخ کا، عالمی تاریخ کا سب سے سنگین مذاق یہ ہے کہ دنیا کی سب سے بڑی عسکری طاقت ایک وہ جو چاول کے دانے کے برابر ملک ہے نا اسرائیل، اس کی مٹھی میں ہے. اور اسی پر مجھے وہ جو میں کوویننٹ آف ایلڈرز آف زائن کا ذکر کر رہا تھا، تو اس میں جمال صاحب دو باتوں پر بہت زور دیا گیا ہے. پہلی بات تو یہ ہے کہ مغرب کے معاشی نظام کو، اکنامک سسٹم کو سود کے چکر میں گرفتار کروا دو. اور یہی وجہ ہے، آپ یہاں کینیڈا میں رہتے ہیں، آپ دیکھ سکتے ہیں. میں بلکہ نوجوانوں سے کہتا ہوں، اپنے بیٹوں سے کہتا ہوں کہ بیٹے یہ تو بڑی سہولت ہے کہ تم جب کام کرنا شروع کرتے ہو تو تمہیں کار لینے کے لیے بھی قرضہ مل جاتا ہے، اور مکان خریدنا چاہو تو مکان کے لیے مارگیج بھی مل جاتی ہے. لیکن سوچو کہ اگلے 30-40 برس تک تم وہ مارگیج،
مگر عقل مند ہوں تو پے کرتے چلے جائیں گے. میرا آپ سے ایک سوال بڑا عجیب سا سوال ہے جو میں اکثر پوچھتی ہوتی ہوں. حضرت عیسیٰ علیہ السلام کو جوانی میں ہی سلیب پہ چڑھا دیا گیا تھا، بادشاہ بھی کرسچن تھا. حضرت عیسیٰ علیہ السلام یہ وہ بچہ تھا جس نے ماں کی گود میں ہی بولا اور گواہی دی ماں کی پاکیزگی کی، اور یہ بتایا کہ میں پیغمبر ہوں.
بادشاہ کرسچن نہیں تھا،
رومن تھا مگر اس وقت، ہاں مگر طاقتور اس وقت کون تھے؟ کاروبار سارا کا سارا یہودیوں کے پاس تھا. حضرت عیسیٰ علیہ السلام کے لیے جو پروپیگنڈا کیا گیا تھا وہ یہودیوں نے کیا تھا، ٹھیک؟ میرا سوال جو باہر ہے
کہ وہ یہودیوں کو منع کرتے تھے
سود سے، ٹھیک؟ اسی سوال، اب میرا سوال آپ سے یہ ہے کہ رومن بادشاہ تھا مگر وہ کیتھولک تھا، کرسچن تھا، مطلب ہی واز ناٹ یہودی، مگر یہودیوں نے تو کرسچنز کی تو کبھی بھی نہیں بنی تھی. آپ کو پتا ہے آپس میں بڑی سخت جھگڑا تھا کرسچنز کا اور یہودیوں کا، تو یہ کیا ہوا آل آف سڈن کہ انگلینڈ بھی، امریکہ بھی، یہ سارے کے سارے دے آر ریڈی ٹو ڈو اینی تھنگ؟ حالانکہ یروشلم کی بھی جب تقسیم کا معاملہ، ہاں جی
دیکھو، کرسچینٹی تو یورپ میں بہت بعد میں آئی ہے. 330 سال کے بعد حضرت عیسیٰ کے 330 سال کے بعد کانسٹنٹائن پہلا رومن ایمپرر تھا جس نے عیسائیت کو قبول کیا.
صحیح.
اور اس کے بعد اس نے اپنا دارالحکومت روم سے قسطنطنیہ منتقل کر لیا. کانسٹینٹی نوپل نام ہی پڑا تھا کانسٹنٹائن کے نام کی وجہ سے. 330.
اب کرسچنز خدا مانتے ہیں حضرت عیسیٰ علیہ السلام کو. حضرت عیسیٰ علیہ السلام کو سلیب پہ لے کے آنے والے وہ طاقتور جوئش لوگ تھے جن کے سود کے خلاف وہ بات کرتے تھے، ٹھیک؟ تو یہ ایک رفٹ آگے آ کے کرسچنز، اور میرا جو کہنے کا مقصد تھا یہ بہت بڑا دراڑ تھی بٹوین کرسچن اینڈ یہودیوں کے درمیان میں، کیونکہ حضرت عیسیٰ علیہ السلام کو سلیب پہ لے کے جانے والے وہ لوگ.
اسی لیے تو یورپ،
تو یہ دراڑ کیسے ختم ہوئی؟
اسی لیے تو یورپ میں صدیوں تک یہودیوں کو ہر بڑے شہر میں ایک مخصوص علاقے میں رکھا جاتا تھا جس کو گھیٹوز کہا کرتے تھے. اور یہودیوں پر فرض تھا کہ وہ جب اپنے علاقے سے، اپنے گھیٹو سے نکلیں
تو انفارم کریں،
اپنے لباس پر اسٹار آف ڈیوڈ لگا کے نکلیں. حضرت داؤد علیہ السلام کا جو ستارہ ہے وہ لگا کے نکلیں. یہودیوں پر تو صدیوں تک یورپ کے ممالک میں مظالم ہوئے ہیں. وہ تو یہودیوں کی کامیاب سیاست ہے، دیکھو نا،
وہ آج یہاں پہنچے.
اس کو خراج تحسین پیش کرنا چاہیے کہ انہوں نے کس کامیابی سے اپنی مظلومیت کو اپنی فتح میں تبدیل کیا ہے اور کس طرح سے مغرب پر غلبہ حاصل کیا ہے.
میں یہیں پہ پروگرام کا اختتام آپ سے چاہتی ہوں، سوال میں کرتی ہوں، اختتام اس امید کا آپ نے مجھے دینا ہے. یہودیوں کو گیٹو، یعنی یہ وہ جگہ جو بڑی پسماندہ جگہ یا جیسے ان جگہ پہ رکھا جاتا تھا، آئی وش کہ انشاءاللہ اگر آج میں اور آپ تھوڑے کمتر ہوئے ہیں تو انشاءاللہ اگر यहूदियों को एक क्रेडिट जरूर जाता है कि दुनिया के सबसे ज्यादा नोबेल प्राइजेस ज्यूइश साइंटिस्ट के पास हैं। द मोस्ट लर्नड पीपल दे आर ज्यूइश, दे वर्कड हार्ड। आप स्टॉक मार्केट्स की बात कर लें, रूल्ड बाय द ज्यूइश, दे वर्कड हार्ड, दे अर्नड इट।
इससे हमें क्या सबक मिलता है?
वही सबक मैं आपसे लेना चाहता
हूं। सबक ये मिलता है कि इल्म दुनिया में सबसे बड़ी ताकत।
सर बहुत शुक्रिया।
और हमारे रसूल ने उन पर अल्लाह की रहमतें नाज़िल हों, उन्होंने फरमाया था कि तुम्हें अगर इल्म के लिए चीन तक जाना पड़े, जो उस वक्त की दुनिया में सबसे दूर दराज मुल्क था जज़ीरे नुमाए अरब से, तो अपने पैरोकारों को हमारे रसूल ने ये तलकीन की थी कि इल्म के हुसूल के लिए अगर तुम्हें चीन भी जाना पड़े तो जरूर जाओ।
बहुत
अब उम्मत मुस्लिमा की सबसे बड़ी कमजोरी ये है कि जिस उम्मत को इल्म हासिल करने की तरगीब दी गई थी उसने इल्म को तर्ज दिया।
बहुत शुक्रिया सर, बहुत शुक्रिया।
और इस पर एक और वाक्य सुनाते सर। मुझे अमरीका में आज से कोई 20 वर्ष पहले एक नई तंजीम बनी थी सैन फ्रांसिस्को में, उन्होंने मुझे गेस्ट स्पीकर के तौर पे बुलाया था। मैं गया, बहुत बड़ा मजमा था, तो मैंने तकरीर की अपनी हालात हाजरा पर, उस वक्त जो हालात थे। उसके बाद एक मैंने कहा कि कोई अगर मुझसे सवाल करना चाहे तो मैं हाजिर हूं। एक नौजवान खड़ा हुआ, उसने मुझसे कहा कि सर आपने हालात का तजिया तो बहुत अच्छी तरह से किया है, अब हमें ये बताइए कि हमारे लिए रोल मॉडल क्या हो। तो मैंने कहा जवान, मैं तुम्हारे इस सवाल का जो जवाब दूंगा, हो सकता है कि तुम्हारे वालदैन को, तुम्हारे बड़ों को वो जवाब पसंद ना आए, लेकिन मैं तुम्हारी इसलाह करना चाहता हूं, इसलिए सुनो। तुम्हारे लिए रोल मॉडल यहूदी होने चाहिए।
क्या बात।
यहूदी अमेरिका की आबादी में 1% या 2%
एक अशारिया दो फीसद
है,
1.5%,
लेकिन अमेरिका की जिंदगी का
सारी चीज का कंट्रोल उनके हाथ में।
कौन सा शोभा है जो उनके कब्जे में नहीं है, जो उनके जेरे असर नहीं है।
बहुत शुक्रिया।
तो इल्म सबसे बड़ी,
इल्म बड़ी। देखिए साहब, यही पैगाम मैं दिलवाना चाहती हूँ। बातें करने से कुछ नहीं होता, अपने बड़ों की कहानियां सुनाने से कुछ नहीं होता। अब वी गॉट टू प्रूव आवर सेल्फ कि हम क्या हैं। बाज़ औक़ात कहानियां सुनते हुए मुझे खुद भी अजीब सा लगता है। अपना जोर बाजू होना चाहिए जिसमें तालीम मेक्स अ डिफरेंस और आपकी कारकर्दगी आपके मुंह से बोले। बहुत शुक्रिया। एक फनी क्वेश्चन पूछूंगी और यहीं पर मैं इजाजत चाहूंगी, जो मेरे अपने दिमाग पे, वो किसी के मेरा दिमाग वैसे एम्प्टी माइंड है नहीं, बट वो कहते हैं ना एम्प्टी माइंड इज अ वर्कशॉप ऑफ डेविल। तो मैं सोचती हूँ रसूल पाक का दौर, मैं उस जमाने में जाती हूँ और ऊंटों पे सफर महीने लग जाते थे हज करने में भी। रसूल पाक को चीन का कैसे पता था कि चीन इतनी तरक्की करेगा? मैं कभी कभी कुरान पाक भी पढ़ती हूँ जहाँ जूज मजूज कौम का जिक्र आता है और वो उनका जो नक्शा खिंचा हुआ नजर आता है तो मेरे ध्यान बेख्तियार चाइनीज की तरफ जाता है और दीवारें चीन की तरफ जाता है। तो रसूल पाक को इतनी दूर, मतलब तरसील के कोई मवास्ताती निजाम भी नहीं था, उनको कैसे पता था चीन में इतनी तालीम? शैतानी सवाल है ना।
नहीं, रसूल की तालीम तो अल्लाह करता है ना। ये एक आम इंसान में और रसूल में यही तो फर्क है कि इंसान अपने अपने अपनी मेहनत से कस्ब तालीम करता है, कस्ब इल्म करता है। रसूलों को, नबियों को अल्लाह
सिखाया जाता
है। वही क्या है, अगले प्रोग्राम में इस पर बात करेंगे। इसलिए कि अभी 3-4 दिन पहले एक खातून ने मुझे फोन किया
जी।
उन्होंने कहा, वो किसी का हवाला दे रही थी कि उन्होंने कहा कि वही सिर्फ रसूलों पर नहीं नाजिल होती, औरों पर भी होती है। तो वो खातून बहुत नाराज थी, उन्होंने कहा कि मैंने उन साहब को बहुत झाड़ा। तो मैंने कहा कि बीबी आपने गलत झाड़ा, इसलिए कि कुरान में अल्लाह कह रहा है, वो सूरह नमल है, जिसमें वो कह रहा है कि हमने चींटी को वही किया, हमने तो अल्लाह जिसको तालीम देता है, जिस वसीले से तालीम देता है वो वही कहलाती है। और इसीलिए वो शायरी के मुताल्लिक कहा गया है कि शायरी पैगंबरी से नज़दीक तरीन चीज़ है, इसलिए कि जिस तरह से पैगंबरों पर वही का नुज़ूल होता है, इसी तरह से शायरों पर शेर नाजिल होते हैं।
बहुत शुक्रिया जनाब करामतुल्लाह क़ारी साहब से मैंने आपकी बातचीत कराई,
और अगले प्रोग्राम में के जिक्र करेंगे तो चीन की तरक्की का, इसलिए कि मैं चीन में रहा हूँ और मैं उस दौर में रहा हूँ जब चीन।
इंशाल्लाह अगले प्रोग्राम में बात करेंगे, आज का सेगमेंट हम यही खत्म करते हैं। और मगर एक बात जो सबक आमोज है कि दिस इज ओनली तालीम, एजुकेशन विच कैन मेक अ डिफरेंस। बेवकूफों की तरह से नंगी बातें करने से आपको वक्ती तौर पे लोग देख तो लेंगे, मगर यकीन कीजिएगा इसमें कोई, दिस इज ओनली एजुकेशन विच मेक्स अ डिफरेंस। और तालीम याफ्ता लोगों की गुफ्तगू से उनकी तालीम टपकती है। सर आप अपना कथा बयान कीजिएगा, बिकॉज वी आर डेफिनेटली आउट ऑफ टाइम।
कल बहुत मुझे सदमा हुआ और सबको, पूरी कौम को सदमा हुआ, जिस तरह से हमारी टीम जीता हुआ मैच हारी है, तो उस पर मैंने ये चार मिसरे कहे हैं कि जीत को हार में किस तरह से बदला जाए। जमाल साहब सुनिए, जीत को हार में किस तरह से बदला जाए, इस चमत्कार को समझो मेरे शाहीनों से। जीत को हार में किस तरह से बदला जाए, इस चमत्कार को समझो मेरे शाहीनों से। तरबियत गाह गलत अपने जवानों की रही, तरबियत गाह गलत अपने जवानों की रही, किसने सिखलाया कि रेशम कटे संगीनों से। किसने सिखलाया
रेशम कटे संगीनों से। बहुत शुक्रिया, मगर मैं यहाँ ये कहती हूँ कि हम जैसी माओ पे बड़ा डिपेंड करता है कि हमारी कोक से किन बच्चों को हमने जना, उनकी तरबियत हमने कैसे की, और उन जवानों पर डिपेंड करता है कि अगर वो गलत कंपनी में गए तो उन्होंने इमीडिएटली अपनी कंपनी को चेक नहीं किया। कोशिश करें कि बैड कंपनी को वहीं पे छोड़ दें, मगर आपका शऊर सलामत रहना चाहिए।
आखिरी कॉल सुन लो मेरे मौला अली का, उन्होंने फरमाया था कि इल्म वो खजाना है जो बांटने से कभी कम नहीं होता।
बहुत शुक्रिया,
जितना बांटो उतना बढ़ता।
करामतुल्लाह क़ारी का ये सेगमेंट एवरी मंडे को हम आपके साथ शेयर करते हैं। वी हैव टू टेक सम कमर्शियल्स बिकॉज 5:30 बजे वी हैव टू टेक यू टू अनदर गेस्ट। प्रोग्राम में मेरे साथ रहिएगा। 4166201778।
टेली टाइम इलेक्ट्रॉनिक्स LEDs और होम अप्लायंसेज की हॉटेस्ट और ब्रांडेड रेंज के साथ 0% फाइनेंस गारंटी और लोएस्ट प्राइसेस और फ्री डिलीवरी इन GTA। तो इंतजार कैसा, अभी विजिट करें टेली टाइम ब्रैम्पटन 280 रदरफोर्ड रोड या स्प्रिंगडेल स्क्वायर शॉपिंग सेंटर या इटोबिको 1770 एल्बियन रोड या 9909 मार्कम रोड। मजीद तफसीलात के लिए कॉल करें 9054551666। टेली टाइम इलेक्ट्रॉनिक्स।
भाई सस्ता ला ला, इंज कर तू 6 दी बजाय 5 ले ला। ओहो सल्ला भैन जी, कैनेडा आ गए तुसी, इत्थे सब्जियां पिछे बारगेन करन दी लोड़ नहीं, क्योंकि एशियन फूड सेंटर ते वधिया फ्रेश ग्रोसरी फ्रूट्स दाला सब्जियां सब कुछ बहुत घट कीमत विच मिलदा।
ए आ जी एशियन फूड सेंटर, इंडो कैनेडियन ग्रोसरीज, फलो फ्रूट दाला सब्जियां दी वन स्टॉप शॉप, नाले साडे कोल इंडिया आले भांडे प्लेटां बाटियां सब कुछ मिलदा है। साडी सारियां ही लोकेशंस ते सोहणियां सोहणियां रखड़ियां दी बेशुमार वैरायटी भी है। एशियन फूड सेंटर दी ओंटारियो विच 9 लोकेशंस विच हो, जिथे मर्जी आ जाओ।
खाना हो तो आ जाओ शाहीन, शाहीन टिक्का और कबाब।
ऑल योर फेवरेट डिशेस प्रिपेयर्ड टू परफेक्शन एट शाहीन टिक्का एंड कबाब।
मुझे मजे दे चिकन टिक्के कबाब बिरयानी दाल तड़का,
लाहौरी स्टाइल नाश्ता, मजेदार कढ़ाई, मल्ट वॉटरिंग कबाब एंड सिजलिंग बारबेक्यू आइटम।
शाहीन टिक्का और कबाब
इन फ्लेमिंगटन मॉल।
अपने दांतों की हिफाजत के लिए राबिता कीजिए आपकी अपनी डॉक्टर नाजिया रहमान। लेजर टूथ वाइटनिंग, रूट किनाल ट्रीटमेंट, डेंटल इम्प्लांट्स,
फ्री डेंटल ट्रीटमेंट फॉर किड्स हेल्थी स्माइल्स ऑन्टारियो के तहत डेंटिस्ट्री ऑन मिसेस सागा 65 मॉन्टपेलियर स्ट्रीट यूनिट 104 मिसिसागा रोड एंड फाइनेंशियल ड्राइव
कॉल कीजिए डॉक्टर नाजिया रहमान 9058721100 कंसल्टेशन एब्सोल्युटली फॉर फ्री डेंटिस्ट्री ऑन मिसेस सागा
करेडियन इमिग्रेशन के लॉज और पॉलिसीज में मुस्तकिल तब्दीलियां आती रहती हैं इसलिए इंतहा जरूरी है कि आपका काम माहराना तरीके से ताज़ा तरीन मालूमात के तहत किया जाए मेरा नाम यास्मीन तैयबी है और मैं गुज़िश्ता 25 सालों से सिटीजनशिप पीआर रिन्यूअल्स स्पाउसल स्पॉन्सरशिप और एजेंसी के पेचीदा केसों को कामयाबी से करके हजारों लोगों की रहनुमाई कर चुकी हूँ kahrimsolutions.ca पर जाकर हमारी फर्म के बारे में मजीद मालूमात हासिल कर सकते हैं हमारे ऑफिस में सर्टिफाइड उर्दू टू इंग्लिश तर्जुमे की भी सहूलियात मौजूद है
जी साहब नाजरीन वेलकम बैक अगेन एंड 4:50 और 14 सेकंड हमारी घड़ी में हो चुके हैं स्टिल ब्यूटीफुल गॉर्जियस 16 डिग्री टेम्परेचर मंडे का दिन है जून की 10th तारीख और साहब इतने अच्छे मौसम में एक अच्छे इंसान से आपकी मुलाकात करवाता हूं मैं राजा बादशाह ये राजा भी है और बादशाह भी है ऑल स्टेट के साथ इनका ताल्लुक है और साहब कहते हैं कि वो जो है ना सेंटा क्लॉज वो साल के एक दिन आता है और वो भी आके ना अच्छी खूब सारी गुडीज आपके लिए लेके आता है इसलिए हर कोई उसको पसंद करता है कि भाई ये सेंटा क्लॉज आ रहा है सेंटा क्लॉज आ रहा है सेंटा क्लॉज आ रहा है हर जगह सेंटा क्लॉज का नाम होता है हमारे राजा बादशाह जो है रोजाना के सेंटा क्लॉज हैं वो कैसे कि आप वो साल के एक वक्त नहीं आते बल्कि 365 डेज आप इनको कॉल कर सकते हैं और उसके अंदर जो है आपकी सेविंग्स ही सेविंग्स सर ये जो इनके इतना बड़ा मेरे पास एक वो रखा होता है सामने इनका फ्लायर और उस फ्लायर पे इन्होंने लिखा हुआ है $1775 सेविंग $1775 की सेविंग तो ये कैसे करते हैं क्यों करते हैं क्या करते हैं ये तो ये खुद बताएंगे मुझे मगर ये बात मैं बता दूं आपको कि $1775 की सेविंग जो है वो बहुत ही जबरदस्त किस्म की सेविंग है गवर्नमेंट भी जब आपको कुछ देती है ना तो $100 साल के आपको दे के वो बहुत ही मतलब ये हमारे इतने पास $1 बिलियन खर्च कर लिया हमने और ये आपको कितना सेविंग्स आएगा इसकी सेविंग जो है आपको $100 एक फैमिली ऑफ फोर को $130 की सेविंग दे दी हमने डीजे साहब राजा बादशाह जी जो है $1775 की सेविंग दे रहे हैं आपको साल की किस तरह देंगे राजा बादशाह जी मेरे साथ लाइन पर मौजूद हैं अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू सर कैसे हैं आप
वालेकुम अस्सलाम अल्हम्दुलिल्लाह अल्लाह का शुक्र है सर आप कैसे हैं
अल्हम्दुलिल्लाह मैं तो एकदम सही हूं सर मगर मैंने जो कहा कि सेंटा क्लॉज तो साल के एक दफा आके तो थोड़ी सी चीजें दे जाता है वो और उसके पूरे साल के लिए लोग वेट करते हैं यहां मेरे राजा बादशाह हैं जो 365 डेज में आपको सेविंग देने के लिए तैयार हैं तो क्या कहेंगे आप इसके मुताबिक सर
पहले तो मैं ये कहूंगा जब आप सेंटा क्लॉज बोल रहे थे तो मेरे माइंड में चल रहा था लोगों ने नाम डाल लेना है राजा सेंटा क्लॉज वाले
मगर हकीकत में ये देख लेना ये देख लिया गवर्नमेंट का ही मैंने मिसाल दी आपको कि साहब वो कहते हैं और ये $130 सालाना की फैमिली ऑफ फोर को हम दे रहे हैं $130 दे के आप इतना शोर कर रहे हो
नहीं आई एग्री सर सेविंग देखें सेविंग होती है बेशक एक रुपया हो आप मार्केट से कम कंपैरेटिव रेट्स देते हैं तो आपको मतलब वो अच्छा फील होता है खुद के यार आप कुछ समथिंग बेटर लेकर आए हो आप जो $1775 की जो सेविंग है अंडर मल्टी व्हीकल डिस्काउंट्स एंड कार प्लस होम डिस्काउंट्स दे आर मोस्ट प्रोमिनेंट एंड सिग्निफिकेंट हाई डिस्काउंट्स अगर आपके पास दो गाड़ियां हैं एक घर है तो आप कंबाइन करते हैं तो ये आपकी सेविंग है मैं जैसे कि हमेशा कहता हूँ कि 1775 के अलावा ऑन टॉप ऑफ बेस्ड ऑन योर इंश्योरेंस हिस्ट्री बेस्ड ऑन योर ड्राइविंग हिस्ट्री बेस्ड ऑन योर कार मेक एंड मॉडल और आपके नीड एंड बजट आपके साथ जो कस्टमाइज कोड बनाई जाएगी जहां जहां मैक्सिमम सेविंग हो सकती होगी वहां पे इंशाल्लाह बेस्ट ऑफ बेस्ट देने की कोशिश मेरी होती है एंड देयर इज नो ऑब्लिगेशन मैं फोन नंबर भी साथ ही दे देता हूं 6472903773 मेरा फोन नंबर है 6472903773 मुझे कॉल करें सुबह 9 से शाम 9 तक कोट लें, एंड लाइक आई सेड देयर इज नो ऑब्लिगेशन, तो आप यू डोंट हैव टू टेक इट, अगर आपको पसंद नहीं आती है तो फिर इंशाल्लाह उसको फ्यूचर में दोबारा एक दफा दोबारा रिकोड करके देख लेंगे. लेकिन इफ यू रियली लुकिंग फॉर प्राइस, इफ यू आपका रिन्यूअल अगर आ चुका है, आप अपने ऑप्शन चेक कर रहे हैं, या आपका रिन्यूअल नहीं आया, यू स्टिल फील कि आप ज्यादा पे करते हैं, तो ओंटारियो में आप कहीं भी हैं, आप एज अ टेनेंट रहते हैं, एज अ होम ओनर रहते हैं, एज अ कंडोमिनियम ओनर रहते हैं, आपके पास एक गाड़ी है, आपके पास दो गाड़ियां हैं, आपके पास ज्यादा गाड़ियां हैं, किसी भी सिचुएशन में है, आप मुझसे रब्ता करके कोर जरूर लीजिए.
अच्छा, आप अपने आप को बचाने के लिए आपने कहा यार ये मुझे डांट के कहते हैं मुझे नंबर बता
दे,
इन्होंने मुझे इससे पहले कि मुझे डांट के पूछे राजा नंबर बताओ, तो इन्होंने कहा कि यार मैं खुद नंबर बता देता हूँ, इनसे नहीं सुनूंगा मैं इनकी बात.
मैंने कहा मेरी मैंने देखा अपनी पिच चेंज कर ली ना, मैंने कहा मैं ट्रिक चेंज करता हूँ, बीच में नंबर बता दूंगा.
बड़े होशियार हैं आप.
मैं होशियार हो गया.
बहुत ही ज्यादा होशियार हो गए आप. अब ये तो हमने 1775 की बात की है, विच इज अ बिग नंबर सर, ये तो इसको तो और बड़े हरूफों में छापना चाहिए आपको. 1775 डॉलर के साथ 1775 इज अ ह्यूज सेविंग, मगर ये इसके साथ ये आपके दो गाड़ियां और एक घर है. और लोगों के पास जिसके पास दो गाड़ियां नहीं है, जिसके पास दो घर नहीं है, जिसके पास एक घर है और एक गाड़ी है या दो गाड़ियां हैं, उन तमाम के लिए क्या आपके पास सेविंग्स उनके लिए भी होती हैं?
जी जी डेफिनेटली. देखें जो ये 1775 डॉलर की सेविंग ना, ये मैंने मिनिमम इसलिए बताई है, उसके पीछे बहुत सारे रीजन है. नंबर वन कि मैं बहुत बड़ा कोई ऐसा नंबर भी नहीं बता सकता हूँ, जिसकी वजह से जो रियलिस्टिक नंबर है जो मुझे पता है यार ये तो मैंने देना ही देना है ना, वो मैंने बताया. दूसरा ये कि जो इसके अलावा जो डिस्काउंट कैटेगरी होती है, जब बहुत सारी कंपनीज हैं वो डिफरेंट टाइम पे डिफरेंट टाइम ऑफ द ईयर डिफरेंट डिसीजन मेकिंग करती हैं. मिसाल के तौर पे कुछ कंपनीज के पास डिफरेंट एक्स्ट्रा ग्रुप डिस्काउंट्स होते हैं, कुछ मोबाइल ऐप के डिस्काउंट्स होते हैं, वो उनको इंक्रीज और डिक्रीज करती रहती हैं. तो जब मैंने कहा कि मैं इसके अलावा भी देखूंगा कि कहाँ पे आपकी क्या सेविंग हो सकती है, सो दीज आर दी ऑप्शन कि जहाँ पे देखता है इंसान कि भाई और क्या क्या ऑप्शन है जहाँ सेविंग हो सकती है. बस आपका जो सवाल है, किसी के पास घर है, एक गाड़ी है, दो गाड़ियां हैं, टेनेंट रहते हैं, एज लॉन्ग एज गाड़ी है और कहीं पे रह रहे हैं वो एड्रेस है, तो आप मुझसे रब्ता कर सकते हैं.
आरफा जी को पता नहीं क्यों हंसी आई है
मुझे. मुझे हंसी इसलिए आई है कि वो ना हमारे एक मिलने वाले हैं, तो उनकी गाड़ी ना हर वक्त चमकती रहती है. जब वो खड़े होते हैं ना तो वो गाड़ी साफ करने लग जाते हैं. तो अल्लाह ताला मुजफ्फर अली को करवट जन नसीब करे. तो मुजफ्फर कहते मैं अपनी गाड़ी की बिल्कुल इतनी हिफाजत करता हूँ जितनी मैं अपनी बीवी की हिफाजत करता हूँ. मैं सोच रही थी दो गाड़ियां एक घर, तो एक गाड़ी है, एक बीवी है और एक घर है.
नहीं नहीं, ये दो बीवी और एक घर है. ये चलेगा सर?
मुझे किन कामों में डाल.
कसम से राजा भाई मैं गलती कहती. आप जब बात कर रहे थे ना तो व्यक्ति यार वो आदमी याद आए, तो मुझे वो उनकी बात याद आई. जफर साहब मैं अपनी गड्डी की हिफाजत बिल्कुल इस तरह करना जिस तरह मैं अपनी बीवी की हिफाजत करना है. हर वक्त वो अपनी गाड़ी को ना चिमकाते रहते थे, साफ करते रहते थे. तो मैंने कभी जिसकी दो एक बीवी है एक गाड़ी है दो गाड़ियां,
वो रियली रणमुरीद के प्रेसिडेंट थे.
राजा जी अपना नंबर दीजिए प्लीज.
जी 6472903773
2907373. राजा जी एक बात याद रखिएगा, मेरे लिसनर आई लव देम एंड आई नो यू विल गिव देम कंप्लीट इन्फॉर्मेशन इन डिटेल एंड इन डेप्थ.
जी इंशाल्लाह.
थैंक यू वेरी मच. और घरों के लिए, बल्कि आप पहले एक जमाने में ये नेचुरल डिजास्टर्स कवर नहीं होते थे, अब कवर्ड है, तो प्लीज वो भी जरूर एक्सप्लेन कीजिएगा.
जी डेफिनेटली. वो जब पॉलिसी वर्डिंग भेजी जाती है ना,
उसमें
सारी चीजें इंक्लूड करके भेजी जाती है क्लाइंट को. जो मैं वेन इट कम्स टू दी एक्सप्लेनेशन जहां पे वो सवाल करते हैं, मैं इंशाल्लाह उन्हें सेटिस्फैक्ट्री आंसर देता हूँ.
बहुत शुक्रिया राजा.
अगर ना भी दूं तो वो मुझे वैसे भी बोलते हैं ये अगर आपने मुझे सही कोड में दी तो हमारी नेक्स्ट कॉल. तो ऑनेस्टली स्पीकिंग मुझे थ्रेट करते हैं, लेकिन
बिकॉज दे नो आई लव देम. दे नो आई लव देम बहुत
तड़ी, इसको कह रहा तड़ी देते हैं।
बहुत शुक्रिया राजा जी, आई लव यू, बहुत शुक्रिया। और मुझे यकीन है कि मेरे लिसनर्स को बहुत अच्छे तरीके से केयर करेंगे जब मैं ये सारी की सारी बात करी। थैंक यू राजा जी, थैंक यू। जब मैं ये सारी की सारी बात करती हूँ, मैं आपके साथ अपना दिल का बोझ एक शेयर करना चाहती हूँ। मैं वाकई गलत नहीं कहती, मेरे लिए आप तमाम बहुत मानी रखते हैं, ये सिर्फ मैं जानती हूँ और मेरा अल्लाह जानता है। मैंने आपके साथ शेयर किया था कौकब जावेद, हमने बड़ा एडवर्टाइज किया हमेशा कौकब जावेद को। पहले टीडी बैंक के साथ होते थे, फिर उन्होंने अपना मॉर्गेजेस का बिजनेस स्टार्ट कर लिया। उन्होंने जब मेरे से बिजनेस